नमस्कार। नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमका सम्पूर्ण आदरणीय श्रोतामा नीति अनुसन्धान प्रतिष्ठान हार्दिक स्वागत अभिवादन गर्दछ। प्रत्येक बुधबार बिहान 7:40 बजे हामी यहाँहरू समक्ष रेडियो नेपालबाट यसरी नै भेटघाट गर्ने गर्दछौ। यो हाम्रो 49 औं श्रृंखला हो। यो श्रृंखला लगायत हाम्रा अघिल्ला श्रृंखलाहरू यहाँहरूले हाम्रो वेबसाइट www.pri.gov.np मा पनि गएर सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी यहाँहरूलाई नीति अनुसन्धान प्रतिष्ठान पीआरआई को गतिविधि र नेपाली अर्थतन्त्रको पछिल्लो अवस्था बारे पीआरआई का वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनालसँगको कुराकानी सुनाउनेछौं।
नीति अनुसन्धान प्रतिष्ठान सानो गौचरण काठमाडौँबाट नारायण हिटी परिसर नारायण हिटीको पश्चिम ढोकाभित्रको पहिलेको राजधानी विभाग बसेको रातो भवनको पहिलो तलामा सरेको सबैलाई जानकारी गराउँदछौ। सम्झिनुहोस्, नीति अनुसन्धान प्रतिष्ठान नारायण हिटी परिसरको पश्चिम ढोकाभित्रको पहिले राजधानी विभाग बसेको रातो भवनमा सरेको छ।
कार्यक्रमको आरम्भ पीआरआईको यो गतिविधिबाट।
नीति अनुसन्धान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक बीच हालै सार्वजनिक नीति विकास प्रविधि र अनुसन्धानका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भयो।
सार्वजनिक नीति सम्बन्धी सान्दर्भिक अनुसन्धानहरू, पूर्वाधार विकास क्षेत्र सम्बन्धी नीतिहरूमा प्राज्ञिक संवाद, पूर्वाधार विकास सम्बन्धी अनुसन्धान, प्रकाशन, प्रसार र जनपहुँच, वैज्ञानिक सभा सम्मेलन, संस्थागत अनुसन्धानको क्षमता विकास, पूर्वाधार विकास क्षेत्रको अनुसन्धान, सूचना तथ्याङ्क, पुस्तकालय तथा बौद्धिक सम्पत्तिको परस्पर र सार्वजनिक उपयोगिताका लागि आदान प्रदान, पूर्वाधार विकास क्षेत्रको अनुसन्धान गुणस्तर मानक र आचार संहिताको सम्वर्धन, पूर्वाधार विकास क्षेत्रको प्राज्ञिक अनुसन्धान र नीति अनुसन्धानको संयोजन र नवप्रवर्तन र पूर्वाधार विकास क्षेत्रका राष्ट्रिय महत्वका अन्य कार्यहरू लगायतका विविध विषयमा दुवै संस्था सहकार्य र साझेदारी गर्न तयार भएका छन्।
आवश्यकता अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका अनुसन्धान केन्द्र र आंगिक क्याम्पससँग छुट्टै सम्झौता, लिखित सहमति वा पत्राचार गरी पूर्वाधार विकास क्षेत्रका सहकार्यहरू सञ्चालन गर्न पनि इन्जिनियरिङ अध्ययन संस्थान र नीति अनुसन्धान प्रतिष्ठान सहमत भएका छन्।
समझदारी पत्रमा नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थानका तर्फबाट संस्थानका डीन प्राध्यापक डाक्टर शशिधर राम जोशीले सो 5 वर्षे समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ।
पीआरआई गतिविधि। अब पालो विज्ञसँगको कुराकानीको। श्रोता, पछिल्लो समय हाम्रो अर्थतन्त्रमा चाप परेको, आयातको तुलनामा निर्यात एकदमै कम भएकाले व्यापार घाटा एकदमै बढेको, रूस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको भाव आकाशिएको र नेपालले संचित गरेर राखेको विदेशी मुद्रा, पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यकीय सामग्री किन्नलाई पर्याप्त नहुने जस्ता चर्चा परिचर्चा संचार माध्यम बौद्धिक जगतदेखि आम जनसाधारणसम्ममा चल्न थालेको छ। विषयको गम्भीरतालाई हेरेर हामीले आजको कार्यक्रममा मुद्रा, ब्याङ्किङ, सार्वजनिक वित्त, राजनीतिक अर्थतन्त्र, संस्थागत अर्थतन्त्र लगायतका विषयमा गहिरो अनुसन्धान तथा अध्यापन गर्नुभएकी डाक्टर कल्पना खनालसँग यस विषयमा कुराकानी गरेका छौं। डाक्टर कल्पना खनाल नीति अनुसन्धान प्रतिष्ठानमा वरिष्ठ अनुसन्धानकर्ता हुनुहुन्छ। वहाँले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। सुनौ डाक्टर कल्पना खनाल र हाम्रा प्रतिनिधिवेशको कुराकानी।
यहाँलाई कार्यक्रममा स्वागत छ। मेरो पहिलो प्रश्न, नेपाली अर्थतन्त्रको चर्चा परिचर्चा अहिले नीति निर्मातादेखि आम जनसाधारणको चासोको विषय बनेको छ। कतिपयले हाम्रो अर्थतन्त्रमा संकट परेको बताइरहेका छन् भने सरकारले अर्थतन्त्रमा चाप त परेको तर त्यो संकटग्रस्त नभएको बताएको छ। यहाँहरू सरकारको थिङ्क ट्याङ्क हुनुहुन्छ, वास्तवमा नेपाली अर्थतन्त्रको वास्तविक अवस्था चाहिँ के हो र अहिले अर्थतन्त्रमा चाप पर्नुका कारणहरू चाहिँ के हो? पीआरआईले यसतर्फ के गरिरहेको छ? त्यसबारे
धन्यवाद नारायणजी। सर्वप्रथम त कुनै पनि अर्थतन्त्रको वास्तविक अवस्था बुझ्न अर्थतन्त्रका मुख्य सूचकहरूलाई बुझ्नु जरुरी हुन्छ। नेपाल राष्ट्र ब्याङ्कले प्रत्येक महिना चाहिँ यी सूचकहरू चाहिँ प्रकाशित गरिरहेको हुन्छ, जस्तै मुद्रास्फीति, बाह्य क्षेत्रको अवस्था, निर्यात र आयातको अवस्था, कुल व्यापारको अवस्था जुन चाहिँ निर्यात र आयातले जनाउँछ होइन, त्यसलाई चालु खाताको अवस्था पनि भनिन्छ। यस्तै शोधनान्तर स्थिति है जुन चाहिँ यो बाह्य मुद्राको अवस्थाले जानकारी दिन्छ। यो तथ्याङ्क हेर्दा चाहिँ यही वर्षको 78 सालको फागुन महिनासम्म उपभोक्ता मूल्य स्फीति चाहिँ 7.14% रहेको छ। अघिल्लो वर्ष चाहिँ सो महिनामा चाहिँ 3.3 मात्र रहेको थियो है। र यो मुद्रास्फीति खाद्य पदार्थको लागि अहिले चाहिँ 7.51 छ, गैर खाद्यको लागि चाहिँ 6.84 छ भने मतलब खाद्य पदार्थको मूल्य एकदम धेरै वृद्धि भइरहेछ। यस्तै आयात चाहिँ अहिले 38.6% बढेको छ, निर्यात चाहिँ 82.9% बढेको छ है। यस्तै कुल वस्तुको व्यापार घाटा जुन चाहिँ यही आयात निर्यातको अवस्थाले जनाउँछ 34.5% वृद्धि भएको छ। र यो अघिल्लो समयमा चाहिँ अघिल्लो वर्ष चाहिँ यो घाटा जम्मा 1.6% बढेको थियो। यस्तै यो रिमिटेन्स फ्लो भन्छ विप्रेषण आप्रवाह, यो नेपाली रुपियाँमा 1.7% र अमेरिकी डलरमा चाहिँ 3.0% घटेको छ। अनि यो विप्रेषण घट्ने बित्तिकै यो शोधनान्तर स्थिति पनि अलिकति यो कमजोर भएर गएको छ। यो अहिले कुल विदेशी विनिमय सञ्चित चाहिँ 9 अरब 48 करोड डलरमा रहेको छ र यो चाहिँ छोटै समयमा 1 बिलियन डलरले घटेको अवस्था हो। यी सबै सूचकाङ्कहरूले चाहिँ अब अलिकति हाम्रो अर्थतन्त्रमा केही चाप परेको हो कि भन्ने देखाएको हो। यस्तै अर्को चाहिँ तरलताको अवस्था, अहिले चाहिँ बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन 4.1% बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चाहिँ 12.8% बढेको छ होइन। यो भए तापनि तरलता चाहिँ कम भएको अवस्था छ, यस हिसाबमा चाहिँ चाप परेको हो कि भन्ने छ। पिआरआईमा हामी लगातार जानकारी राखिरहन्छौँ है यो तथ्याङ्कहरूको बारेमा। यस्तो अवस्था सृजना हुनुको पछाडिको संरचनात्मक पक्षहरूको बारेमा पनि हामी विश्लेषण गरिरहन्छौँ र सुधारका पक्षहरूलाई पहिलाउने प्रयास पनि गरिरहेका हुन्छौँ। सुधारका पक्षहरूलाई पहिलाउनको लागि केही अध्ययनहरू भइरहेका छन्, जस्तै कि म चाहिँ अहिले प्रतिष्ठानको आर्थिक तथा पूर्वाधार केन्द्र अन्तर्गत छु र यस केन्द्र अन्तर्गत हामीले 3 अध्ययनहरू अगाडि बढाइरहेका छौँ। जस्तै अब पहिलो चाहिँ अघिल्लो साल चाहिँ बेमौसमी वर्षाका कारण धान बालीमा चाहिँ ठुलो ह्रास आएको थियो है। अनि यस परिप्रेक्ष्यमा अर्थतन्त्रमा धान बालीको महत्त्वबारे अध्ययन गर्ने हिसाबले हामीले एउटा चाहिँ प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत धान बालीमा भएका प्रयासहरू र यसका आर्थिक पक्षहरू के हुनसक्छ भनेर एउटा अध्ययन गरिरहेका छौँ। यस्तै यो व्यापार घाटाको कुरा आउँदा चाहिँ यो एउटा अर्थतन्त्रको ठुलै स्थायी समस्याको रूपमा देखा पर्छ र यसलाई कम गर्न देशभित्रै उत्पादकत्व बढाउन जरुरी छ होइन। यस परिप्रेक्ष्यमा साना उद्योगहरूले चाहिँ कस्तो भूमिका खेल्छन् भनेर हामीले साना उद्योग अहिले चाहिँ स्टार्टअपको कन्टेक्स्टमा स्टार्टअप उद्यमको अवस्थाको बारेमा अध्ययन गर्दैछौँ। यसबाट पनि हामी अर्थतन्त्रको लागि केही सुझावहरू दिन सक्छौँ। यस्तै चाहिँ यो विकास खर्च चाहिँ योजना विनिमय गरे अनुसार चाहिँ हुन नसक्नु पनि एउटा स्थायी समस्याको रूपमा रहेको छ हाम्रो अर्थतन्त्रमा। र तेस्रो हाम्रो एउटा अध्ययन चाहिँ यही पूर्वाधार क्षेत्रमा विकास खर्च नहुनाको कारण र खर्च बढाउन के गर्न सकिएला भन्ने बारे छ। हाललाई यही 3 कुराहरूमा जोड दिइरहेछौँ।
नेपालले आफ्नो अर्थतन्त्रको दीर्घकालीन पुनरुत्थानको लागि के कस्ता कदमहरू चाल्नु पर्ला जस्तो यहाँलाई लाग्छ?
सर्वप्रथम त हामीले चाल्नुपर्ने कदमहरू, नीतिगत प्रयासहरू सबै यो विश्वमा देखिएका घटनाक्रमहरूबाट पाठ सिकेर ती पाठहरूलाई समावेश गरेर लानुपर्ने देखिन्छ। अनि अहिलेको अवस्था भनेको चाहिँ हामी यो पोस्ट कोभिड पुनरुत्थान अर्थतन्त्रलाई चाहिँ पुनरुत्थान अथवा रिकभरी गर्ने अवस्थामा छौँ। यसै बिचै फेरि रुस युक्रेनको युद्धले पनि विश्व अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्यो भन्नु पर्यो। यस्तै नेपालको परिप्रेक्ष्यमा चाहिँ छिमेकी राष्ट्र श्रीलङ्कामा यो आर्थिक घटनाक्रमहरू जे भइरहेछन् त्यसले पनि पाठ सिक्नुपर्ने छ। हामी प्रत्यक्ष असर नभए पनि उनीहरूले भोगेको घटनाक्रमहरूबाट हामीले पनि पाठ सिकेर अगाडि बढ्नुपर्ने देखिन्छ। पेट्रोलियम पदार्थ, तेलजन्य वस्तुहरूको मूल्य वृद्धिको रूपमा चाहिँ प्रत्यक्ष असर हामीले खेप्नु पर्यो होइन। त्यसले चाहिँ व्यापार घाटामा वृद्धि गर्यो र वैदेशिक मुद्रा सञ्चितमा पनि कमी ल्यायो है। अनि यस्तै श्रीलङ्काको आर्थिक सङ्कटमा चाहिँ अब यो उनीहरूको बाह्य ऋण को कुरा छ, यस्तै यो वैदेशिक मुद्राको स्रोतहरू पनि यो कोभिडको कन्टेक्स्टमा उनीहरूले यो डिप्रेसन कम भयो, यस्तै पर्यटन पनि कम भएर उनीहरूको वैदेशिक मुद्रा सञ्चित कम भएको अवस्था हो, जुन अवस्था चाहिँ नेपालमा पनि छ। समग्रमा भन्नुपर्दा कोभिड 19 महामारी पश्चात नेपालको अर्थतन्त्रको यो वर्तमान परिसूचकहरूलाई पनि हेर्दा र यो विश्व घटनाक्रमहरूलाई नियाल्दा चाहिँ नेपाली अर्थतन्त्रले आफ्नो दीर्घकालीन पुनरुत्थानका लागि चाहिँ तीनवटा कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। पहिलो चाहिँ यो हाम्रो अर्थतन्त्रमा चाहिँ उत्पादकत्व है, कृषि स्पेसली कृषि क्षेत्रमा चाहिँ प्रोडक्टिभिटी उत्पादकत्व बढाउनु पर्ने जरुरी छ। यो कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न सकियो र देशभित्रै हामीले खाद्य सुरक्षा र सम्प्रभुताको अवस्था अलिकति सृजना गर्न सक्यौँ भने हामीले यो व्यापार घाटा पनि अलिकति कम गर्न सक्छौँ र यो बाह्य सकहरू जस्तै यो आउँदाखेरि पनि हामीलाई यो मुद्रास्फीति बढ्नबाट पनि अलिकति हामीले आफूलाई बचाउन सक्छौँ। दोस्रो चाहिँ यो रुस युक्रेन युद्धले हाम्रो यो पेट्रोलियम पदार्थको मूल्यमा जुन वृद्धि भयो त्यसले पनि यो दीर्घकालीन रूपमा चाहिँ हामीले यो ऊर्जाको हिसाबमा चाहिँ आफ्नै देशभित्र केही गर्न सके राम्रो हुन्छ। त्यसको लागि चाहिँ अब जल विद्युतको उत्पादन र उपयोगको दरलाई चाहिँ वृद्धि गर्दै हामीले चाहिँ यो फोसिल फ्युल भन्छ नि जीवावशेषमा आधारित इन्धनको आयातमा चाहिँ कटौती गर्दै लान सकियो र अलिकति आत्मनिर्भरता बढायो भने राम्रो हुन्छ। अनि तेस्रो चाहिँ श्रीलङ्काबाट पाठ सिक्दै होइन वैदेशिक मुद्रा सञ्चितको अवस्था सुधार्न है मुद्रा आएको स्रोतहरूलाई चाहिँ विविधीकरण गर्दै लानुपर्छ। अहिले चाहिँ हामी यो रिमिटेन्स फ्लो र यो टुरिज्मबाट आउने वैदेशिक मुद्रामा मात्र सीमित छौँ, यसलाई चाहिँ विविधीकरण गर्दै लानुपर्छ।
अब अन्त्यमा कार्यक्रम सुनिरहनु भएका श्रोताहरू हुनुभयो अथवा भनौँ आम नेपालीलाई के भन्न चाहनुहुन्छ, हामी सही ट्र्याकमा छौँ अथवा सही ट्र्याकमा लिएर जाँदैछौँ भन्नको लागि के भन्न चाहनुहुन्छ?
एउटा अर्थशास्त्रीको रूपमा होइन मैले अर्थतन्त्रका यी विभिन्न सूचकहरूलाई चाहिँ खेलाएर हेरिरहेको हुन्छु र अहिलेको यो वातावरण हेर्दाखेरि सबैजनाको अर्थतन्त्रमा चासो बढेको देख्न पाउनु चाहिँ खुसीको कुरा हो होइन। विभिन्न सभा सम्मेलनदेखि पत्र पत्रिकादेखि अहिले चिया पसलहरूमा पनि राजनीतिका साथसाथै अर्थतन्त्रको कुरा हुनु पनि आफैमा राम्रो कुरा हो। र अनि म सबैजनालाई चाहिँ के भन्न चाहन्छु भने वृहत अर्थतन्त्रमा चाहिँ यो चक्रहरू हुन्छन् कि साइकलहरू हुन्छन् अनि यो चाहिँ यो कुल ग्राहस्थ उत्पादनको आधारमा यी चक्रहरू हुन्छन् यी सूचकहरू विभिन्न सूचकहरूको आधारमा अनि त्यो चक्रमा कहिले काहीँ यो ग्राहस्थ उत्पादन माथि जाँदा अर्थतन्त्र धेरै राम्रो हुन्छ भने तल आउँदा अलिकति सूचकहरूमा चाप पर्छ होइन। तर यी यो हाम्रो अर्थतन्त्र अलिक तल गएको सूचकहरूमा चाप परेको अवस्थामा चाहिँ नीतिगत होइन अब हस्तक्षेप गर्नुपर्छ सरकारले अनि ती नीतिगत हस्तक्षेपहरू चाहिँ अब एउटा चाहिँ मौद्रिक नीतिबाट हुनसक्छ, अर्को चाहिँ त्यो फिस्कल पोलिसी भन्छ वित्तीय नीतिहरू मार्फत हुनसक्छ होइन, जुन चाहिँ सरकारले कहाँ खर्च गर्ने अनि ट्याक्सको कुराहरू कहाँ ट्याक्स लाउने कहिले बढाउने कहिले घटाउने भन्ने कुराहरू होइन। अनि नीतिगत हस्तक्षेपहरूबाट सानो अर्थतन्त्रमा पर्ने चापहरू सानो हलचललाई चाहिँ उथल पुथल हुनबाट रोक्नुपर्छ होइन। त्यही भएर अहिले चाहिँ हामी सानो हलचलमा छौँ र राम्रो नीतिहरू लिएर होइन अब चुनाव पनि आउँदैछ, चुनावको बेला नि त्यो पपुलिस्ट भन्छ नि लोकरिजाई खाले बजेटहरू नल्याएर अब नयाँ बजेट आउँदैछ, अर्थतन्त्रलाई हेरेर अर्थतन्त्रको हामीले चाहिँ दीर्घकालीन रूपमा अर्थतन्त्रलाई कसरी समृद्ध बनाउने हिसाबले बजेट लिएर आयौँ त्यही अनुसारको हामीले चाहिँ नीतिहरू होइन यो मौद्रिक र वित्तीय नीतिहरू लिएर आयौँ भने चाहिँ हाम्रो अर्थतन्त्र दीर्घकालीन रूपमा चाहिँ राम्रै भएर जान्छ जस्तो मलाई लाग्छ।
हस्त डाक्टर कल्पना खनालज्यू जुन समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद नारायणजी।
तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? कुनै जिज्ञासा प्रतिक्रिया वा कार्यक्रम उपयोगी सामग्री छन् भने हामीलाई इमेल गर्नुहोस्। हाम्रो इमेल ठेगाना हो policyresearch75@gmail.com policyresearch75@gmail.com। हामीलाई तपाईले नीति अनुसन्धान प्रतिष्ठान नारायण हिटी काठमाडौँमा पत्राचार गर्न पनि सक्नुहुनेछ। हाम्रा प्रकाशनहरू र पीआरआई बारे विस्तृत जानकारी तपाईहरूले हाम्रो वेबसाइट www.pri.gov.np मा गएर थाहा पाउन सक्नुहुनेछ। नीति अनुसन्धान प्रतिष्ठान सानो कौचरण काठमाडौँबाट नारायण हिटी परिसर नारायण हिटीको पश्चिम ढोकाभित्रको पहिलेको राजधानी विभाग बसेको रातो भवनको पहिलो तलामा सरेको सबैलाई जानकारी गराउँदछौं। सम्झिनुहोस्, नीति अनुसन्धान प्रतिष्ठान नारायण हिटी परिसरको पश्चिम ढोका भित्रको पहिले राजधानी विभाग बसेको रातो भवनमा सरेको छ।
हवस् श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। जेठ 4 गते बुधबार फेरि भेटघाट गर्ने बाचासहित कार्यक्रमबाट आजलाई आग चाहन्छौ। हवस् त, नमस्कार।